नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन आज ललितपुरमा शुरू हुँदैछ। ललितपुरको गोदावरीमा आज मध्याह एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ। विधान महाधिवेशनमा पार्टीको विधानबारे छलफल गरी परिमार्जन गरिनुका साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ। अन्तरसंवादमा आज हामी प्रमुख रूपमा यही विषयमा केन्द्रित हुनेछौ। साथै आज ज्येष्ठ नागरिक दिवस, ज्येष्ठ नागरिकको अवस्था, कानूनको कार्यान्वयन, ज्येष्ठ नागरिकको ज्ञान सिप र अनुभवको सदुपयोग लगायतका विषयमा पनि आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। शुरूमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ एमाले केन्द्रीय कार्यालयका सचिव एवं विधान महाधिवेशन मूल समारोह समितिका सदस्य शेर बहादुर तामाङ। हामी उहाँसँग सम्पर्कको प्रयास गरिरहेका छौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज विधान महाधिवेशन गर्दैछ। ललितपुरको गोदावरीमा आज मध्याह एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ। हिजो एमाले आयोजना गरेको पत्रकार सम्मेलनमा विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ। एमालेको विधान महाधिवेशनमा केन्द्रीय कमिटिका पदाधिकारी, त्यसै गरी केन्द्रीय निकायका पदाधिकारी, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरू, प्रदेश कमिटिका प्रतिनिधिहरू, जिल्ला कमिटिका प्रतिनिधिहरू लगायत 5,000 भन्दा बढ़ीको सहभागिता रहने एमाले जानकारी दिएको छ। विधान महाधिवेशनमा पार्टीको विधानबारे छलफल गरी परिमार्जन गरिनेछ। साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि पनि छलफल हुने एमाले जानकारी दिएको छ। खास गरी आज हुने विधान महाधिवेशनमा मूल रूपमा एमालेको पछिल्लो अवस्थाका बारेमा छलफल गरिनेछ। एमालेमा आएको विभाजनले पार्ने प्रभावका बारेमा पनि छलफल गरिनेछ। त्यसै गरी एमालेका विभिन्न जनवर्गीय संगठनहरूको अवस्थाबारेमा छलफल गरिनेछ। आगामी दिनमा पार्टी कसरी अगाडि बढ़ने भन्ने बारेमा निर्ख्योल गरिने हिजोको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। हामीसँग हुनुहुन्छ एमाले केन्द्रीय कार्यालयका सचिव एवं विधान महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङ। उहाँसँग हामी कुराकानी गर्नेछौ। मूल रूपमा एमालेको विधान महाधिवेशनको तयारीका अवस्थाका बारेमा हामीसँग कुराकानीमा हुनुहुन्छ एमाले केन्द्रीय कार्यालयका सचिव एवं विधान महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङ। हजुर तामाङज्यू, स्वागत छ हजुर यहाँलाई। आज यहाँहरूको विधान महाधिवेशन शुरू हुँदैछ। निकै भव्य रूपमा चाहिँ विधान महाधिवेशन गर्ने गरी यहाँहरूले तयारी गर्नुभएको छ। हिजो यहाँहरूले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा पनि त्यसबारे जानकारी दिनुभएको छ। महाधिवेशनका कार्यक्रमहरू के हुनेछन्, आज कसरी महाधिवेशन आयोजना हुनेछ?
आज हामी तयारी लगभग सकेको छ, सबै तयारी सम्पन्न भयो। राति करिब 12 बजे हामीले सबै हलको व्यवस्थापन सबै हिसाबले चेक पनि गर्यौँ र सबै कम्प्लिट रूपमा हामी 100% अब सम्पन्न गरेर अब उद्घाटन सेसनको तयारीमा हामी लागेका छौँ। त्यसो हुँदा हामीले सबभन्दा पहिला चाहिँ सबै प्रतिनिधिहरूलाई 9 बजेभित्र, अब एकदमै यो सडकको कारणले अब टाढा पनि छ, त्यसो हुँदा 9 बजेभित्र उनीहरूलाई चाहिँ प्रतिनिधिहरूलाई महाधिवेशन स्थलसम्म ल्याउने व्यवस्था, सातो बाटोबाट अब आयुष गाडीहरू, साना गाडीहरूको लाइन राखिएको छ र सबै प्रतिनिधिहरू, जो प्रतिनिधिहरूको आफ्नो निजी गाडी छ उहाँहरू सिधै निजी गाडी वा मोटरसाइकलमा उनीहरू चाहिँ गोदावरी आइपुग्ने छन् र जसको निजी गाडी छैन सातो बाटो केन्द्रित हुनेछ र सातो बाटो चाहिँ नासको अगाडि त्यहाँ चाहिँ गाडीहरू लाइन राखिएको हुन्छ, महाधिवेशनको ब्यानर झन्डा राखिएको गाडीहरू, त्यस मार्फत चाहिँ सबै प्रतिनिधिहरू चढेर महाधिवेशन स्थलमा आउने व्यवस्था गरिएको छ र ठाउँ ठाउँमा अब जनताले स्वागत गरिएको छ। त्यहाँ अब झन्डा ब्यानरहरू सबै ठाउँमा टाँगिएका छन्, स्वागतद्वारहरू सबै कम्प्लिट भएको छ र हामीले चाहिँ 11 बजीसम्म, 9 बजेदेखि 11 बजीसम्म महाधिवेशन स्थलमा प्रतिनिधिहरूलाई खाने व्यवस्था गरिएको छ र सबै प्रतिनिधिहरू, आउने प्रतिनिधिहरूले त्यही खाना खानेछन् र सबै प्रतिनिधिहरू त्यस पछाडि अब महाधिवेशन हलभित्र सबै तयार भएर बस्नेछन् र महाधिवेशन हलमा नहट्ने भयो र हामीले महाधिवेशनको सबै तयारी पुरा गर्दाखेरि 6300 प्रतिनिधि हुने देखियो, 6300 प्रतिनिधि हुन्छन् र हामीसँग भएको नेपालमा यस अहिलेसम्म बनेको अब केपी ओली प्रधानमन्त्री हुँदा नै शिलान्यास गरेर सम्पन्न पनि भएको हल, यो चाहिँ सनराइज हल छ गोदावरीमा र सनराइज हलको क्षमता 3000 क्षमता हो त्यसैले 3,000 क्षमता भएको हलमा अब 6,300 प्रतिनिधि नअट्ने भएको हुनाले ती प्रतिनिधिहरूलाई बाहिर हल बाहिर अरू हलहरू र अरू साना हलहरू विकास गरिएको छ र त्यो ती हलहरूमा एलइडी स्क्रिनद्वारा चाहिँ उहाँहरूलाई महाधिवेशनको भित्रको गतिविधि हेर्न पाउने व्यवस्था गरिएको छ र त्यसरी महाधिवेशन स्थलमा सबै प्रतिनिधिहरू 11 बजेभित्र कम्प्लिट तयार भइसके पछाडि अध्यक्षको आगमन हामीले चाहिँ बालकुमारीदेखि नै मोटरसाइकल ऱ्यालीसहित अब अध्यक्ष चाहिँ महाधिवेशन स्थलमा आइपुग्नुहुनेछ र हामीले करिबन अध्यक्षको 11:30-12 बजेसम्म 12 बजेभित्र उहाँ चाहिँ काठमाडौँबाट यता महाधिवेशन स्थलसम्म अध्यक्ष आउनुहुनेछ र त्यति बेला सबै अब त्यो अलिक बढी यातायात चाप हुने भएको हुनाले त्यो सम्पूर्ण रूपमा हाम्रो ट्राफिक प्रहरी कार्यालयले सबै कोअर्डिनेसन गरिराखेको छ कि यातायातको चाहिँ सुव्यवस्थाको लागि त्यहाँ जाम नहोस् भन्ने कुराको लागि यातायात कार्यालय र हाम्रा स्वयंसेवकहरू समेत पनि त्यहाँ खटिएका हुनेछन् र त्यस पछाडि कमसेकम 12:30-12:30 अध्यक्ष महाधिवेशन स्थलमा प्रवेश गर्नुहुनेछ र हामी 12:30-12:30 चाहिँ कार्यक्रमको उद्घाटन गर्ने गरी तय गरिएको छ।
हजुर, अब यो भयो तयारीका सन्दर्भमा, व्यवस्थापनका सन्दर्भमा जुन राजनीतिक विषयहरू छ, तीनवटा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ, प्रतिवेदन प्रस्तुत हुने र छलफल हुने कार्यक्रम चाहिँ के हुनेछ र त्यसमा चाहिँ मूल रूपमा सहभागीहरूको भूमिका के हुन्छ?
आजै हामीले सम्पूर्ण रूपमा सबै तयारी हुँदाहुँदै पनि हामीसँग अलिक बढी नै प्रतिनिधिहरू भएको र प्रतिनिधिहरूको देशभरिबाट आउने क्रम भएको हुनाले हामीले सबै प्रतिनिधिहरूको परिचय पत्र बनाइएको छ र यद्यपि सबैलाई परिचय पत्र आजै चाहिँ दिन नसकिने स्थिति बनिएको छ। त्यसो हुँदाखेरि सबै प्रतिनिधिहरूले महाधिवेशनको सामग्री उहाँहरूले चाहिँ तिनटै प्रतिवेदन, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन सम्बन्धी प्रस्तावको तिनटै दस्तावेज प्राप्त हुनेछ महाधिवेशन प्रवेश गर्नु अगाडि नै र सम्भव भएसम्मको प्रतिनिधिहरूलाई हामीले अब उनीहरूको परिचय पत्र पनि उपलब्ध गराउनेछौँ र हामीले आजै उहाँहरूलाई महाधिवेशनको तर्फबाट दिने लोगोसहितको ब्यागहरू उहाँहरूले प्राप्त गर्नेछन् र ती सबै प्रतिवेदनहरू उहाँहरूले आजै प्राप्त हुन्छ। आजै हामीले चाहिँ उद्घाटन पश्चात महाधिवेशनमा प्रतिवेदन प्रस्तुताहरूले महाधिवेशनको चाहिँ प्रतिवेदनको बारेमा आफ्नो संक्षिप्त चाहिँ भनाइ त्यहाँ राख्ने कार्यक्रम गरिएको छ। त्यसो हुँदाखेरि महाधिवेशनको तिनटै प्रतिवेदनका प्रस्तुताहरू पार्टीका अध्यक्षले हाम्रो चाहिँ राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, सँगै महासचिवले संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ अनि सँगै संगठन विभाग प्रमुखले विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ र आजै हामीले सबै महाधिवेशन प्रतिनिधिहरूको ग्रुप विभाजन गर्दैछौँ।
जस्तो अब सचिवज्यू, हजुर हजुर, अब
अनि ती सबै सिटी सबै प्रतिवेदनहरू आजै बाँडिसक्ने भएको हुनाले हामीले आजदेखि त्यहाँ छलफल नै सुरु हुने र सबै प्रतिनिधिहरूले सबै डकुमेन्टहरू अलरेडी प्राप्त गर्ने भयो भने उहाँहरूले पढ्न समय पाउनेछन् र हामीले भोलिबाट त्यो ग्रुप छलफलको व्यवस्था मिलाइएको छ।
हजुर, जस्तो अब यहाँले भन्नुभयो कि करिब करिब 3,000 अट्ने सभा हलमा 6,300 करिब करिब सहभागीको अवस्था छ र अन्यत्र पनि व्यवस्था मिलाइएको छ, यहाँले भन्नुभयो यो अवस्थाको शक्ति प्रदर्शन भनौँ न, देशभरिबाट आउने राजनीतिक कार्यकर्ताहरू नेताहरूको सहभागिता र पूर्व प्रधानमन्त्रीकै सन्दर्भ पनि यहाँले जोड्नुभयो कि पार्टी अध्यक्षको जसरी चाहिँ स्वागत गरिनेछ मोटरसाइकल ऱ्यालीका साथमा, तामझामका साथमा, त्यो एउटा शक्ति प्रदर्शन हुनेछ, यसको राजनीतिक सन्देश के दिन खोज्नु भएको छ यहाँहरूले?
त्यस्तो हामीले कसैलाई देखाउन वा कसैलाई अब ऊ गर्नको लागि होइन, हाम्रो चाहिँ के भयो भने एक हिसाबले कार्यकर्ताहरूमा एउटा उत्साह छ, हामीले यस्तो गर्नुपर्दछ भन्ने दृष्टिकोण आफैमा कार्यकर्ताहरूमा पनि एउटा हामी के गरौँ, महाधिवेशनको सहभागी हामी कसरी हुन्छौँ भन्ने चाहिँ कार्यकर्ताहरूको अब हुँदो रहेछ। त्यसैले महाधिवेशन भने त एउटा पर्व नै हो पार्टीको लागि, पार्टीको जीवनमा चाहिँ महाधिवेशन भनेको चाहिँ एउटा पर्व हुन्छ र त्यो पर्व मनाउने हिसाबले सबै कार्यकर्ताहरूको सहभागिता हुँदो रहेछ। त्यसैले कार्यकर्ताहरूले आफूले कसरी हामी सहभागी हुन्छ महाधिवेशन भनेर स्वतस्फूर्त तरिकाले आफू सहभागी हुने कुराहरू, त्यसमा संगठनहरूले अलिकति संयोजन मात्र गर्छन्। त्यसो हुँदा हाम्रा विभिन्न जनवर्गीय संगठनहरू छ, युवा सङ्घ छ, त्यसरी अनि अखिल विद्यार्थी सङ्गठन छ, त्यसरी अनिमर सङ्घ छन्, किसान सङ्घ छन्, जनजाति महासङ्घहरू छ, त्यसै गरी तपाईँको चाहिँ अरू थुप्रै अब त्यसरी मजदुर संगठनहरू छ र अरू थुप्रै हाम्रा चाहिँ सामुदायिक चाहिँ सङ्घ संस्थाहरू पार्टीका चाहिँ निर्माण भएका छन्। त्यसैले त्यस्ता संस्थाहरू आफै पनि त्यहाँ सहभागी कसरी हुने भन्ने सन्दर्भमा अब अध्यक्षको स्वागत हामी गर्छौँ भनेर अब विभिन्न चाहिँ हाम्रो जनवर्गीय संगठनहरूले भनिएको कारणले हामीले मात्रै संयोजन हो र त्यसो हुँदाखेरि स्वतः स्फूर्त तरिकाले हुने सहभागितालाई हामीले कुनै हाम्रो तयारीका साथै एकदमै अब हामीले यस्तो देखाउनु पर्दछ भन्ने उद्देश्य त होइन। यद्यपि यसले के हुन्छ भने कार्यकर्तामा एउटा उत्साह र देशभरिबाट आउने 6300 प्रतिनिधिहरूको बिचमा एउटा चाहिँ हाम्रो पार्टीको देशभरिको स्थिति के छ यही समीक्षा हुन्छ नि। हामीले राजनीतिक प्रतिवेदनमा संगठनात्मक प्रस्तावहरूमा समीक्षा हुन्छ हाम्रो पार्टीको आजको अवस्था के हो देशभरि चाहिँ यसको सन्देश के जान्छ भन्ने सन्दर्भमा त्यो सबै प्रतिनिधिहरू चाहिँ यहाँ आएर आफ्नो क्षेत्रको आफ्नो ठाउँको सबै भेटघाट पनि हुनेछन् र आफ्नो ठाउँको समीक्षा पनि गर्ने भएको हुनाले यो हिसाबले हामीले आफ्नो महाधिवेशन गरिएको हो। यसो हुँदाखेरि कुनै शक्ति प्रदर्शनको हिसाबले हामीले यसलाई पुगेका छैन।
अन्तिम मिनट छ हामीसँग। यहाँले अब जस्तो यो अधिवेशनले एमालेको जीवनमा मूल रूपमा संगठनमा त्यसै गरी अन्य अवस्थामा के परिवर्तन आउनेछ, संगठनको संरचनामा के परिवर्तन आउनेछ, विधानहरू कसरी परिमार्जन हुनेछन्, त्यसले गर्दा आम कार्यकर्ताहरूलाई पार्टीभित्र प्रवेश गर्नेदेखि लिएर पार्टीमा स्थान बनाउनेदेखि लिएर आम जनतालाईसम्म यसले के कस्तो खालको प्रभाव पार्नेछ?
हामीले मूलत कार्यकर्ताहरूको बिचमा चाहिँ यसले एउटा पार्टी जीवनमा सबै कार्यकर्ताहरूको सबै योग्यता पुगेका कार्यकर्ताहरूको पार्टीको पार्टीमा काम गर्ने अवसर र पार्टीभित्र रहेर पार्टीको जीवितत्व जिम्मेवारीहरूमा काम गर्ने अवसर चाहिँ सधैँभरि प्राप्त हुन्छन् र कसैलाई काका कसैलाई पाका गरिँदैन र यो पार्टीभित्र सबैको स्थान सुरक्षित छ भन्ने एउटा चाहिँ यो महाधिवेशनको मूल सन्देश हामी यही सन्देश दिन्छौँ र सबै कार्यकर्ताहरूमा त्यो भावनाको विकास होस् भन्ने कुरालाई विशेष बढी ध्यान दिएको हुन्छ र आम जनताको बिचमा चाहिँ हामीले के सन्देश प्रवाह गर्छौँ भने खास गरी नेकपा एमाले जुन ढङ्गले हामीले यो पार्टीलाई विकास गऱ्यौँ एउटा लोकप्रिय कम्युनिस्ट आन्दोलन र हामीले मूलत अब सरकारमा रहँदाखेरि हामीले गरेका कतिपय काम कारवाहीहरू र सिँगै नेकपा एमालेप्रति जनता होइन तर जनताकै बिचबाट हो फेरि हुन पनि सबै राजनीतिक दलहरू जनता बिचबाटै गठन हुन्छन् तर यद्यपि राजनीतिक दल केही सीमित राजनीतिक दल बाहेक आम जनताको नेकपा एमालेप्रति चाहिँ प्रष्ट एकदम प्रष्ट र सकारात्मक र समर्थन योग्य एउटा दृष्टिकोण हामीले पाएका छौँ। त्यसैले हेर्दाखेरि अब केही राजनीतिक दलहरूमा ईर्ष्या डाहा जलन होला, केही नेताहरूमा त्यस्तो पनि होला, तर आम रूपमा नेकपा एमालेप्रतिको जनताको समर्थनलाई हामीले चाहिँ यो महाधिवेशनबाट बुझ्छौँ, हेर्छौँ, देशभरिका कार्यकर्ता आउँछन्, समीक्षा गर्छन् र त्यसबाट हामीले सबै नेपाली जनतालाई के सन्देश प्रवाह गर्छौँ भन्दाखेरि हामी नेकपा एमाले कसैप्रति डाहा ईर्ष्या गरेर होइन, कसैलाई हच्याएर होइन, कुनै अर्को राजनीतिक दललाई समाप्त गरेर होइन, कुनै अर्को राजनीतिक दलको आन्तरिक मामिलामा खेलेर होइन, हामी चाहिँ आफ्नै बलबुतामा आफ्नै उसमा चाहिँ हामी अगाडि बढ्न सक्छौँ र सबै जनताले त्यसैलाई रुचाउँछन् भन्ने कुरामा हामी विश्वस्त छौँ।
हजुर, यहाँको महत्त्वपूर्ण समय
भन्न चाहन्छौँ भने नेकपा एमाले जतिको पार्टी यो विधान महाधिवेशनबाट पुनः फेरि सशक्तताका साथ अगाडि बढ्छ र यो मुलुकको नेतृत्व गर्छ भन्ने कुरामा चाहिँ हामी विश्वास ल्याउँछौँ।
महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर,
उहाँ हुनुहुन्थ्यो एमाले केन्द्रीय कार्यालयका सचिव एवं विधान महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन आज ललितपुरमा शुरू हुँदैछ, त्यसबारे अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै अब अर्को विषयतिर लागौं। आज ज्येष्ठ नागरिक दिवस, ज्येष्ठ नागरिकको अवस्था, कानून कार्यान्वयन, ज्येष्ठ नागरिकको ज्ञान सिप अनुभवको सदुपयोग लगायतका विषयमा कुराकानी गर्न हामीसँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव कृष्ण प्रसाद पराजुली जोडिनु भएको छ। सहसचिवज्यू
हजुर नमस्कार,
स्वागत छ यहाँलाई। आज ज्येष्ठ नागरिक दिवस मनाइँदैछ, सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता यसको नारा छ। ज्येष्ठ नागरिकको अवस्था नेपालमा कस्तो छ?
हवस् धन्यवाद। ज्येष्ठ नागरिकको अब संविधान प्रदत्त मौलिक हकै हो, ज्येष्ठ नागरिकको चाहिँ सम्मान र संरक्षण उहाँहरूको चाहिँ मौलिक हक, हामीले त्यसको चाहिँ कार्यान्वयनको लागि चाहिँ अब 15 योजनामा त्यस पछाडि ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 र नियमावली 2065 ज्येष्ठ नागरिकका हक अधिकार र उहाँहरूलाई दिनुपर्ने सेवा सुविधाका बारेमा चाहिँ व्यवस्था गरेका छन् र यो अहिलेको चालु वर्षको बजेटमा पनि ज्येष्ठ नागरिक सम्बन्धी विविध कार्यक्रमहरू हामीले राखेका छौँ। विशेष गरी चाहिँ ज्येष्ठ नागरिकलाई चाहिँ संरक्षण दिने मुख्य दायित्व परिवार र आफन्तहरूको हो, तर चाहिँ बेसहारा हुनुभएका, असहाय हुनुभएका, कोही आफ्नो चाहिँ संरक्षकहरू नहुनुभएका देश नागरिकहरूको चाहिँ समर्थन गर्ने अन्तिम दायित्व भनेको राज्यको हो। त्यो दायित्व अनुसार नै हामीले चाहिँ पशुपतिमा चाहिँ वृद्धाश्रम सञ्चालन गरेका छौँ र त्यसमा 125 चाहिँ असहाय वृद्धहरूलाई राखेर उहाँहरूको भरण पोषणको व्यवस्था गरिएको छ र त्यसलाई चाहिँ व्यवस्थित रूपमा चाहिँ अलि स्वास्थ्य उपचार सहितको सुविधा दिनको लागि चाहिँ काठमाडौँको गोठाटारमा चाहिँ सुविधा सम्पन्न 50 बेडको अस्पताल सहितको देश नागरिक आश्रय स्थल निर्माण गर्ने चाहिँ कार्यक्रम चालु आर्थिक वर्षदेखि नै सुरु गरिएको छ र त्यसको लागि चाहिँ चालु आर्थिक वर्षमा 5 करोड रकम विनियोजन भएको छ। हामीले देश नागरिकहरूको ज्ञान सिप अनुभव लाई चाहिँ हाम्रो अरू पुस्ताहरूसँग पनि हस्तान्तरण गर्नको लागि चाहिँ हामीले चाहिँ विवाह देश नागरिक विवाह सेवा केन्द्रहरू चाहिँ नेपालभरिकै सबै पालिकाहरूमा चाहिँ स्थापना गर्ने कार्यक्रम लिएर आएका छन् र 216 चाहिँ विवाह सेवा केन्द्रहरू सञ्चालनमा छन् र यस वर्षमा पनि अरू विवाह सेवा केन्द्रहरू निर्माण गर्नको लागि चाहिँ 4 करोड रकम हामीले व्यवस्था गरेका छौँ र हामीले चाहिँ देश नागरिक सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरू गैर सरकारी संस्थाहरूलाई पनि सहयोग गरेर जुन अब सबै ठाउँमा हामीले चाहिँ यस्तो वृद्धाश्रमहरू नेपाल सरकारले सञ्चालन गर्न सकेको छैन त्यो गैर सरकारी संस्था मार्फत हामीले चाहिँ उहाँहरूलाई अनुदान दिएर देश नागरिकहरूको संरक्षण गर्ने उहाँहरूको स्वास्थ्य उपचार चाहिँमा सहयोग पुर्याउने यातायातमा चाहिँ छुटहरू दिने उहाँहरूलाई परिचय पत्र उपलब्ध गराउने यी विविध कार्यक्रमहरू गरेर हामीले देश नागरिकहरूको संरक्षण गर्ने जुन राज्यको दायित्व हो त्यो चाहिँ पुरा गरिरहेका छौँ।
जस्तो अब प्रथम दायित्व परिवारको अन्तिम दायित्व राज्यको प्रथम दायित्व निर्वाह गर्ने सन्दर्भमा परिवारलाई अथवा भनौँ न पुस्तान्तरणको जुन सन्दर्भ छ बालक बालबालिकादेखि नै त्यो चाहिँ अभ्यास यदि हामीले गरायौं अथवा त्यसबारे जानकारी गराउँदै गयौं भने त्यसले समाजमा प्रभाव पार्ने कुरा छ। बालबालिकाको कुरा किशोरको कुरा युवाका कुरा ज्येष्ठ नागरिक हुनुभन्दा पहिला मानव जीवनको जुन चरणहरू छन् यी चरणहरूका मानिसलाई अथवा परिवारभित्रका मानिसहरूलाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने कुरा ज्येष्ठ नागरिकको ज्ञान सिप चाहिँ अनुभवको उपयोग गर्ने कुरा उहाँहरूको हेरविचार गर्ने कुरामा राज्यका तर्फबाट के कसरी गजगज्याउने ती प्रयासहरू चाहिँ के कसरी भइरहेका छन्?
धन्यवाद। यसमा चाहिँ अब हामीले वास्तवमा हाम्रो नैतिक शिक्षामा चाहिँ हामीले जोड दिनुपर्छ। हाम्रो जुन पहिलेको हाम्रो चाहिँ यो पूर्वीय दर्शनको संस्कार हो मातृदेवो भव पितृदेवो भनेर आफ्ना चाहिँ देश नागरिकहरूलाई आदर सम्मान गर्ने उहाँहरूका ज्ञान अनुभवहरू हामीले लिने र उहाँहरूलाई चाहिँ उचित स्याहार संरक्षण गर्ने पहिलो दायित्व भनेको हाम्रो घर परिवारको छोरा छोरीहरूको आफन्त पनि हो भन्ने खालको चाहिँ यो दायित्व बोध गराउनको लागि हजुरले भने जस्तो चाहिँ शिक्षाको माध्यमबाट सानै बाल्य अवस्थादेखि नै उहाँहरूलाई चाहिँ हामीले बालबालिकाहरूलाई बाल किशोर किशोरीहरूलाई यो शिक्षा दिन आवश्यक छ। त्यसतर्फ चाहिँ अब शिक्षा मन्त्रालय मार्फत पाठ्यक्रममा पाठ्य पुस्तकहरूमा त्यस्ता चाहिँ हाम्रा चाहिँ नैतिक शिक्षाका कुराहरू चाहिँ जोडिएका छन् र हामीले बेला बेलामा चाहिँ अभिमुखीकरण तालिमहरू गरेर पनि यो कुरा चाहिँ गराउँछौँ र यो ज्येष्ठ नागरिक सम्बन्धी चाहिँ काम गर्ने ज्येष्ठ नागरिक महासङ्घ छ त्यस अन्तर्गत अरू सङ्घ संस्थाहरू पनि छन् उहाँहरूले पनि चाहिँ यो बालबालिकादेखि किशोर किशोरी युवा सबैलाई चाहिँ हामीले हाम्रो चाहिँ कर्तव्य हो हाम्रो दायित्व हो हामीले आशा चाहिँ ज्येष्ठ नागरिकप्रति हामीले सम्मान गर्नुपर्छ आदर गर्नुपर्छ कदर गर्नुपर्छ उहाँहरूलाई चाहिँ उचित यो स्वास्थ्य उपचारहरू गराउनुपर्छ मनोरञ्जनका क्रियाकलापहरू समावेश गराउनुपर्छ भनेर हामीले त्यो काममा चाहिँ जोड दिइरहेका छौँ र अहिलेको यो 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा पनि सबै उमेर समूहका लागि विद्युतीय प्रयोगमा समानता भन्ने यो संयुक्त राष्ट्र सङ्घले चाहिँ तय गरेको नारा हो। यसलाई सार्थक गर्नको लागि पनि हामीले चाहिँ ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधाहरूको बारेमा चाहिँ सबैलाई जानकारी होस् विशेष गरी ज्येष्ठ नागरिकहरू पनि यो प्रविधिप्रति चाहिँ अलिकति जोडिने होस् भनेर चाहिँ सूचना तथा सञ्चार मन्त्रालय मार्फत एपहरू चाहिँ निर्माण गरेर उहाँहरूका हक अधिकारका र हाम्रा चाहिँ दायित्व हाम्रा युवाहरूको अथवा अरूका दायित्वको बारेमा पनि जानकारी गराउन चाहिँ हामी कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ।
जस्तो अब राज्यको दायित्वका सन्दर्भमा अन्तिम दायित्व हो यद्यपि राज्य जिम्मेवार हुनै पर्छ राज्यका तर्फबाट यहाँले अघि केही भन्नुभयो कि केही ती उदाहरणहरू केही प्रयासहरू भयो तर यसलाई आम रूपमा लैजान किनभने ज्येष्ठ नागरिकको जुन संख्या छ त्यो ठूलो संख्या छ राज्यको उपस्थिति छ भन्ने कुरा उहाँहरूलाई अनुभूति गराउने सन्दर्भमा चाहिँ आगामी दिनहरूमा के कस्ता खालका कार्यक्रमहरू तय गरिएका छन्
हवस् धन्यवाद अब नेपाल सरकारले आफ्नो सीमित स्रोत साधनको बावजुद पनि प्रत्येक वर्ष हामीले देश नागरिकको चाहिँ यो सुरक्षाको लागि सामाजिक सुरक्षा भत्तामा चाहिँ अहिले यसै आर्थिक वर्षदेखि 33% वृद्धि गरेर मासिक 4,000 रुपियाँ चाहिँ पुर्याइएको छ र उहाँहरूलाई चाहिँ यो एउटा चाहिँ दिउँसोको समयमा चाहिँ उहाँहरूलाई दिन बिताउन सजिलो होस् केही ज्ञान गुणका कुराहरू पनि आदान प्रदान हुन् यो चाहिँ ज्ञानहरू चाहिँ अन्तरपुस्ता हस्तान्तरण होस् भनेर हामीले विवाह सेवा केन्द्रहरू सञ्चालन गरेर त्यहाँ चाहिँ उहाँहरूलाई मनोरञ्जनका लगायत अन्य क्रियाकलापहरू गराउने र हाम्रा चाहिँ युवा पुस्ताहरूलाई पनि त्यो देश नागरिकप्रति चाहिँ आफ्नो दायित्व बोध गराउने खालका चाहिँ अब कार्यक्रम हाम्रो चाहिँ सङ्घ प्रदेश र स्थानीय तह तिनै तहका सरकार मार्फत हामी चाहिँ उहाँहरूलाई चाहिँ यो कार्यक्रमहरू गरेर हाम्रो सरकारको दायित्व चाहिँ पुरा गर्छौँ।
धन्यवाद सहसचिवज्यू।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव कृष्ण प्रसाद पराजुली। 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रम सहित मनाइँदैछ। सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता नारा तय गरिएको छ। त्यसै विषयमा आज हामी कुरा गर्यौं र त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन आज ललितपुरमा शुरू हुँदैछ। त्यस विषयमा कुराकानी गर्यौं। अन्तर्सम्वादको आजको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।